بسم الله الرحمن الرحيم. اللهم صل على محمد وعلى محمد وعجل فرجهم. ناظرین, امام علی علیہ السلام کا ارشاد ہے کہ دو طالب کبھی بھی سیر نہیں ہوتے, جو دو بھوکے کبھی بھی سیر نہیں ہوتے, ایک طالب دنیا اور ایک طالب علم. السلام علیکم ناظرین, کیسے ہیں آپ لوگ؟ امید ہے کہ آپ لوگ خیر و عافیت سے ہوں گے اور اپنی زندگی کی تمام مصروفیات کو ایک جگہ رکھ کے عبادت الہی میں بھی مشغول ہوں گے. جی ہاں ناظرین, امید ہے کہ آپ کو ہمارا یہ پروگرام بہت پسند آتا ہے. اور ناظرین, اسی طرح جس طرح سے آپ جانتے ہیں کہ ہم ہمیشہ مختلف ٹاپکس پر اپنے پروگرام میں گفتگو کرتے ہیں اپنے مہمان سے, اسی طرح کا ایک اچھا اور خوبصورت اور اہم ٹاپک لے کر آج ہم آپ کی خدمت میں حاضر ہوئے ہیں, اور وہ ہے حقوق والدین. جی ہاں ناظرین, یہ ٹاپک کسی گفتگو کا محتاج نہیں, بلکہ اس گفتگو پر جتنی بھی زیادہ بحث اور گفتگو کی جائے پھر بھی کم ہے, کیونکہ روز بروز اس گفتگو کی شدت میں اضافہ ہوتا جا رہا ہے. پروردگار عالم نے قرآن مجید میں ارشاد فرمایا ہے کہ اپنے والدین کے ساتھ نیک اعمال انجام دو, اپنے والدین کے ساتھ نیک سلوک کرو. اور جہاں پروردگار عالم نے قرآن مجید میں بارہا شرک سے نہیں کی ہے اور اپنی اطاعت کا حکم دیا ہے, وہیں فوراً ہی بلا فاصلے والدین کی اطاعت کا بھی حکم دیا ہے. اس سے اس بات کی اہمیت کا اندازہ ہو جاتا ہے کہ والدین کی اہمیت پروردگار عالم کی نگاہ میں دوسرے امور سے زیادہ اہمیت کی حامل ہے. یہاں ناظرین, ایک دوسری روایت ہے جو کہ رسول خدا صلی اللہ علیہ وسلم سے ہے کہ جو شخص چاہتا ہے کہ اس کی عمر طولانی ہو, اسے چاہیے کہ وہ اپنے والدین سے نیک سلوک کرے. جہاں ناظرین, انشاءاللہ ہم اپنے پروگرام میں بات کریں گے اپنی مہمان سے, لیکن اس سے پہلے چلتے ہیں آمنہ کے سیگمنٹ کی طرف. جی آمنہ,
السلام علیکم.
وعلیکم السلام, کیسی ہیں آپ؟
الحمدللہ.
آپ نے فرائیڈے یعنی جمعہ کا جو چھٹی کا دن تھا کیسے گزارا؟
الحمدللہ بہت اچھا, بچوں کے ساتھ.
آج آپ ہمارے ناظرین کے لیے کیا کیا لے کر آئی ہیں, ہمارے ناظرین اور میں بھی سننا پسند کروں گی
انشاءاللہ. بسم اللہ الرحمن الرحیم. اللہم صلی علی محمد وعل محمد وعجل فرجہم. السلام علیکم ناظرین, آپ سب ناظرین آپ اپنے پسندیدہ پروگرام گھرانے کو دیکھ رہے ہیں, اور آپ کو اس پروگرام میں خوش آمدید کہتی ہوں. امید ہے جہاں بھی ہوں گے خوش اور خرم ہوں گے. میں ہوں آپ کی ہوسٹ آمنہ علی, اور آج پھر آپ کے لیے کچھ مفید اور دلچسپ خبریں لے کر آئی ہوں, انشاءاللہ کہ آپ کو پسند آئیں گی. سب سے پہلے اس مہینے ماہ شوال کی کچھ خاص مناسبتیں تھیں جو ہم نے پہلے بیان کی تھیں, لیکن اس ہفتے کی ایک خاص مناسبت ہے 25 شوال, کہ جس دن امام جعفر صادق علیہ السلام مذہب تشیع کو زندہ کرنے والے امام کی شہادت کا دن ہے. اور اس موقع پر ہم اپنے تمام ناظرین کو تسلیت عرض کرتے ہیں. تو ناظرین, اس کے ساتھ ساتھ آج ہم آپ کے لیے کچھ ای میل لے کر آئے ہیں, اور ایک بہت ہی خوبصورت ای میل ہے جو ہمیں اسلام آباد سے لکھی ہے. لکھتے ہیں, السلام علیکم, آپ کا پروگرام گھرانہ بہت اچھا چل رہا ہے, لیکن اگر اس میں کچھ چینجز کی جائیں تو بہت اچھا ہوگا اور نیو جنریشن کے لیے بہت ہی زیادہ دلچسپ بنے گا. سب سے پہلے کہ اس کا وقت بڑھایا جائے, اور اس میں قرآنی گھرانوں کو دعوت دی جائے کہ جنہوں نے اپنے بچوں کی اچھی اور قرآنی تربیت کی ہو. اس کے علاوہ اس پروگرام میں کچھ لائیو کالز کو بھی شامل کریں. تو بہت بہت شکریہ ابو مصطفیٰ صاحب, اسلام آباد سے بھیجتے ہیں. بہت شکریہ ابو مصطفیٰ صاحب کہ آپ نے ہمیں اپنا آرا سے نوازا ہے, اور اسی طریقے سے ہمارے ساتھ رہیے گا اور ہمیں اپنے نظریات سے آگاہ کرتے رہیے گا, انشاءاللہ کہ ہم اس کو پورا کریں گے. تو ناظرین چلتے ہیں مسرت کے سیگمنٹ کی طرف. جی
بہت بہت شکریہ, انشاءاللہ پھر ہم آپ سے آپ کے سیگمنٹ کی طرف انشاءاللہ دوبارہ آئیں گے. السلام علیکم محترم مریم صاحبہ, کیسی ہیں آپ؟
شکریہ.
سب سے پہلے گھرانہ پروگرام کی پوری ٹیم کی طرف سے میں آپ کا شکریہ ادا کرتی ہوں کہ آپ نے اپنے قیمتی وقت میں سے وقت نکالا اور ہمارے پروگرام میں آئیں.
میرے لیے بہت بڑی توفیق ہے, میں بہت خوش ہوں کہ اس پروگرام میں شامل ہوں, اور سب ناظرین کو بھی خوش آمدید کہتی ہوں.
بہت بہت شکریہ محترمہ مریم صاحبہ. جس طرح سے آپ کو معلوم ہے کہ ہمارے پروگرام کا آج کا جو موضوع ہے وہ یہ ہے کہ والدین کے حقوق, یعنی اولاد کے کیا فرائض ہیں, اولاد کس طرح اپنے والدین کی اطاعت کر سکتی ہیں. ذرا آپ اس حقوق والدین پہ ذرا روشنی ڈالیں کہ اس کی کیا فضیلت ہے, کیا دین اسلام میں, دین اسلام اس بارے میں کیا کہتا ہے.
جیسا کہ آپ نے بھی اشارہ کیا, یہ موضوع اتنا اس پر بحث ہو چکی ہے, لیکن بہرحال یہ ہے کہ اگر ہم بھی کچھ بحث کرتے ہیں وہ قطرہ ہی ہے دریا کے مقابلے میں. بہت سی روایات اور آیات اور دین میں، ہمارے دین میں اور مکتب تشیع میں امام جعفر صادق علیہ الصلوۃ والسلام اور دوسرے ائمہ علیہ السلام سے ہم دیکھتے ہیں کہ بہت سی روایات ایسی ہیں کہ جو کہ حقوق والدین پر روشنی ڈالتی ہیں. سب سے پہلے میں رسالت الحقوق کے بارے میں بتانا چاہوں گی کہ جو مختلف حقوق کو بیان کرتے ہیں امام سجاد علیہ الصلوۃ والسلام. وہاں پر ہاتھ کا کیا حق ہے، پیر کا کیا حق ہے، اعضائے بدن کا، اور اسی طرح لوگوں کا ایک دوسرے پر کیا حق ہے، والدین کا کیا حق ہے، بچوں کا کیا حق ہے، ماں کا کیا حق ہے، باپ کا کیا حق ہے، اور اسی طرح سے خیر اور بھی بہت ساری کتابیں ہیں کہ جن پر ان موضوعات میں جو ان موضوعات پر روشنی ڈالی گئی ہے. تو ایک روایت کی طرف اشارہ کرنا چاہوں گی. امام موسیٰ کاظم علیہ السلام سے روایت ہے کہ کچھ حقوق کی طرف اشارہ کرتے ہیں. مثلا کہتے ہیں کہ بچے پر یہ فرض بنتا ہے کہ وہ اپنے باپ کو یا والدین کو نام لے کر مت پکارے اور ان سے آگے نہ چلے، ان کی بدنامی کا سبب نہ بنے، ان سے پہلے نہ بیٹھے. اور میں سمجھتی ہوں کہ اکثر حقوق جو ہیں وہ واپس پلٹتے ہیں احترام کی طرف، کیونکہ ظاہر ہے والدین کا مقام اس طرح کا مقام ہے کہ انسان جو ہے ان کے مقابلے میں تواضع اور احترام سے اس کو پیش آنا چاہیے. اور بھی بہت سے حقوق ہیں جو کہ روایات میں اشارہ کیا گیا ہے. اگر آپ مجموعے روایات کو دیکھیں یا آیات کی طرف بھی آپ جب دیکھتے ہیں تو اس میں ہمیں یہ ملتا ہے کہ خداوند متعال اپنے حق کے بعد اور رسول اللہ صلی اللہ علیہ وسلم کے حق کے بعد والدین کے حق کی طرف اشارہ فرماتا ہے. تو جن شخصیتوں کے حقوق اتنے زیادہ ہیں کہ یہ کہا جا رہا ہے کہ مثلا میری اطاعت کرو، میرے رسول کی اطاعت کرو اور والدین کی اطاعت کرو، اور ہم ردیف قرار دیا گیا ہے ان حقوق کو، تو میں سمجھتی ہوں کہ اس حق پر اس سے زیادہ جو ہے وہ
محترمہ یہ میں پوچھنا چاہوں گی کہ دین اسلام کے بارے میں آپ نے بتایا ہے کہ قرآن، پھر آئمہ، پھر آئمہ معصومین بارہا تاکید کرتے رہے ہیں کہ والدین کی اطاعت کرو، ان کے ساتھ نیک سلوک کرو. کیا لیکن دنیا میں دین اسلام کے علاوہ دیگر ادیان بھی ہیں؟ کیا دیگر ادیان میں بھی ماں باپ کی اطاعت اور ان کے ساتھ نیک سلوک کی تاکید کی گئی ہے؟
بالکل، ظاہر ہے ایک یہ فطری سا امر ہے. اگر ہم دیکھیں اپنے کلچر میں بھی دیکھیں تو جو اشخاص والدین کا احترام کرتے ہیں، ان سے محبت کے ساتھ پیش آتے ہیں، تو اچھے لوگ لوگوں میں ان کا شمار ہوتا ہے کلچر میں بھی. اور وہی جیسے میں نے آپ کو بتایا فطری سی بات ہے، یعنی جب والدین اتنی محبت سے اس بچے کو پالتے ہیں تو یقیناً یہ ایک دو طرفہ کانٹیکٹ ہے. اور اگر دوسرے ادیان کی طرف بھی ہم دیکھتے ہیں تو ظاہر ہے جو چیز فطرت میں ہے وہ ہم مختص نہیں کر سکتے دین اسلام سے. آیات میں ہمیں ملتا ہے حضرت یحییٰ علیہ السلام سے خداوند متعال خطاب کرتا ہے اور والدین کے احترام کی اس میں تاکید فرماتے ہیں. اور حضرت موسیٰ علیہ السلام سے سورہ طٰہٰ میں اگر آپ دیکھیں تو فرماتے ہیں کہ قول لین استعمال کرو، نرمی سے پیش آؤ
والدین کے
ساتھ. والدین نہیں، یعنی جنہوں نے ان کی تربیت کی. اب کس شخص کی بات ہو رہی ہے؟ فرعون کی بات ہو رہی ہے کہ جب آپ جائیں اور ان کی رہنمائی کے لیے آپ وہاں جا رہے ہیں تو قول لین یعنی نرم رفتار گفتار جو ہے اس کا آپ استعمال کریں. حضرت عیسیٰ علیہ السلام سے جو ہے حقوق والدین کا مطلب خطاب کیا گیا ہے مختلف صورتوں میں، سورہ مریم میں ہے، سورہ طٰہٰ میں ہے، اور مختلف اور صورتوں میں اگر آپ دیکھیں تو ان کا اشارہ کیا گیا ہے. اور دوسرے ادیان میں بھی
روایت اور آیت کی روشنی میں بتائیں تاکہ اس حقوق والدین کی جو اہمیت ہے اس میں مزید جو ہے ہمارے جو ناظرین جو ہمارے اس پروگرام کو دیکھ رہے ہیں اس کی اہمیت اور افادیت کو بہترین طریقے سے سمجھ سکیں.
ظاہر ہے یہی ہم جیسے مختلف آیات کا میں نے پہلے بھی اشارہ کیا، مثلا امام صادق علیہ الصلوۃ والسلام سے روایت ہے کہ بہترین عمل تین چیزوں کو انہوں نے روایت میں فرمایا ہے کہ جہاد ہے، نماز اول وقت ہے، اور والدین کے ساتھ نیکی کرنا. نیکی کرنا اور والدین کا احترام کا خیال رکھنا یہ سب اسی میں شامل ہوتا ہے. ہم دیکھتے ہیں کہ اف تک کہنے کی اجازت نہیں ہے ہمیں والدین کو،
والدین کے ساتھ نرمی سے کلام کریں، شریفانہ طریقے سے کلام کریں.
اور یہ جیسے میں نے آیت کی طرف اشارہ کیا، میرے لیے خود بہت انٹرسٹنگ تھا کہ ایک شخص جا رہا ہے فرعون کو دین کی دعوت دینے اور خدا کی طرف بلانے، جو شخص خدا کے سامنے کھڑا ہے اور اپنے آپ کو خدا مان رہا ہے، اور خداوند عالم فرما رہے ہیں کہ جب اس کے پاس جاؤ کیونکہ اس نے تمہاری تربیت کی ہے، اتنے سال اس نے تمہیں پالا ہے، چاہے وہ تمہارا ماں باپ نہیں ہے لیکن ان کے ساتھ نرمی سے پیش آؤ.
बहुत बहुत शुक्रिया मोहतरमा, आपने जिस तरीके से वालिदैन की अताअत और उनके सामने अच्छे रफ्तार की आपने अहमियत को जहाँ बयान फरमाया और बताया कि कुरान और अहदीस से हम किस तरह हमें साबित होता है कि वालिदैन की कितनी अहमियत है। तो जहाँ परवरदिगार आलम ने कुरान मजीद में बारहा वालिदैन की अताअत का हुक्म दिया है, तो यहाँ मैं ये सवाल पूछना चाहूँगी, क्या वालिदैन की अताअत हर मामले में ज़रूरी है या एक हद है कि हम एक हद तक वालिदैन की अताअत कर सकते हैं?
देखें, जाहिर है एक तरफ से हम कह सकते हैं कि हद हदूद भी है, क्योंकि देखा जाता है माशरे में समटाइम्स ऐसे वालदैन भी होते हैं, क्योंकि जाहिर है सब तो एक जैसे नहीं
जी
होते, जो कि शायद मुमकिन है काफ़र हो, जालिम हो,
सही
या बच्चों के उस तरह से हुकूक अदा नहीं कर पाते। लेकिन आयात और रिवायात की रोशनी में हमें नज़र आता है कि कहीं पे कोई हद व मर्ज जो है वालदैन की इताअत और फरमानबरदारी में नहीं कही गई, इल्ला एक जगह
अच्छा,
के
कौन
खुदावंद
सी
आलम फरमाता है कि जहाँ पर वो आपको शिर्क की तरफ दावत दें
दावत दी?
और ऐसे हुक्म की तरफ दावत दें जो कि हुक्म खुदा के ख़िलाफ़ है, तो
सही
वहाँ पर हमें इजाज़त नहीं है वालदैन की इताअत करने की। लेकिन इसमें ये मद्देनज़र रखना ज़रूरी है कि क्या सिर्फ इताअत करना वहाँ पर बाएस मुश्किल है, या वहाँ पर हम उनकी बेहतरामी भी कर सकते हैं
सही
कि आपको क्या पता, हमने इतना दीन पढ़ा हुआ है, हम इतने साल कुम में रह के आए हैं, हमने पढ़ा है ये है वो है, आपको तो पता ही नहीं है क्या होता है क्या नहीं होता है। तो ये है कि बेएहतरामी का कहीं पे
ये
भी हमें
बेहतरामी किसी सूरत
इजाज़त नहीं,
में
किसी
इजाज़त
सूरत
नहीं
में नहीं,
है।
चाहे वो काफ़र हो चाहे वो जो भी हो। रिवायात में मिलता है कि अशख़ास जाते थे आइम्मा अलैहिस्सलाम की खिदमत में और उनको बताते थे कि हमारे वालदैन जो हैं वो मोमिन नहीं हैं, शिया नहीं हैं,
सही
मुसलमान नहीं हैं, तो क्या हुक्म है।
मोहतरमा मरियम साहिबा, इसी सवाल को मैं आगे कंटिन्यू करूँगी। जी हाँ नाज़रीन, सवालात और जवाबात का सिलसिला भी जारी है, इंशाल्लाह हम दोबारा आपसे मिलेंगे, लेकिन आमना के सेगमेंट के बाद चलते हैं आमना की तरफ। जी आमना,
माहिरीन तजवीज़ करते हैं कि बच्चों को स्कूल से आने के बाद पूरा वक्त घर पर नहीं गुजारना चाहिए। इनका कहना है कि तहकीक के नताइज साबित करते हैं कि बाहर की खुली फ़ज़ा बच्चों के लिए बहुत अच्छी है, वो जिस्मानी तौर पर ज़्यादा मुस्तैद और सेहतमंद रहते हैं। तहकीक में ये नोट भी किया गया है कि जो बच्चे स्कूल से आने के बाद भी घर से बाहर नहीं निकलते हैं, खुली फ़ज़ा में नहीं खेलते हैं और मुख्तलिफ जिस्मानी तौर सरगर्मियों में जो हिस्सा लेते हैं, वो इन बच्चों की बनिस्बत जो स्कूल से आने के बाद घर से बाहर नहीं निकलते, जिस्मानी तौर पर कहीं चुस्त रहते हैं। तहकीकदान कहते हैं कि बच्चों में घर से बाहर निकलने के रुझान में कमी की एक बड़ी वजह ये है कि आजकल वीडियो गेम्स और कंप्यूटर्स ने घेर लिया है, क्योंकि अब वो स्कूल से घर आकर वीडियो गेम्स और कंप्यूटर्स में मगन हो जाते हैं। तो नाज़रीन हमारे साथ रहिएगा, लेते हैं एक छोटा सा ब्रेक।
सूरह इसरा में बच्चों पर वालिदैन के हुकूक इस तरह बयान हुए हैं, एक वालिदैन की इताअत करना, दो माँ बाप के साथ नेकी करना, तीन वालिदैन को उफ न करना और उनके साथ नरमी से गुफ्तगू करना, चार माँ बाप के सामने ऊंची आवाज में बात न करना, पाँच वालिदैन के सामने मुतवाजे रहना, छः हद तल इम्कान माँ बाप की जरूरतें पूरी करना, सात वालिदैन का एहतराम करना यानी बच्चे वालिदैन से आगे न चलें, मुख्तलिफ मुनासिबतों में उन्हें तोहफे दें, उनके सामने गैर मुनासिब बातें करने से परहेज करें, उनकी सलामती के लिए दुआ करें, घर के कामों में उनकी मदद करें।
जी नाज़रीन, एक और नई तहकीक के मुताबिक तेज़ शोर पैदा करने वाली आवाज़ों की वजह से इंसान का दिमाग और कान मुतासिर हो सकते हैं। माहिरीन के मुताबिक एम्बुलेंस के सायरन की आवाज़ या फिर ऊंची आवाज़ में MP3 प्लेयर में गाने सुनने की आदत भी शोर वाली आवाज़ों के दायरे में आती हैं। अमेरिका में 20 बरस से 20 बरस की तादाद 15% आबादी शोर शराबे के बाइस समाज से मुतालिक मुख्तलिफ मसाइल में मुब्तला है। साइंसदानों का कहना है कि तेज़ शोर की आवाज़ों से कान में समाज वसूल करने से मुतालिक खलिये मुतासर हो जाते हैं। इस नई तहकीक में ये भी मालूम होता है कि कुव्वत समाज की कमज़ोरी से इंसान के दिमाग के काम करने की सलाहियत में भी फ़र्क पड़ता है और समाज की कमज़ोरी के बायस दिमाग में अबलाग करने की सलाहियत वाला हिस्सा मुतासर होता है और कमज़ोर समाज वाले अफराद को अमूमन बोलते हुए इस बात का या शोर शराबा करने की जो आदत जो अफराद अमूमन तेज़ रफ्तार में बोलते हैं इस दुश्वारी का सामना होता है और इंसानों को ज़्यादा शोर शराबे की आदत डालने से पहले इस अम्र को मद्देनज़र रखना चाहिए कि ऐसा करने से ना सिर्फ उनके कान मुतासर होते हैं बल्कि उनका दिमाग भी मुतासर होता है। तो गुजारिश है कि आराम से बोलें और आहिस्ता बात करें कि ना ही आपके कान मुतासर हों ना ही दिमाग। चलते हैं मुसर्रत के सेगमेंट की तरफ।
शुक्रिया आमना, बहुत अच्छी और मालूमाती न्यूज़ थी। हक़ ये है कि माँ बाप का हक सबसे सेवा है, माँ बाप को दुख देना नरवा था नरवा है। कहते हैं ये कौले रसूले दोसरा है, नाराज़ हैं अगर माँ बाप तो नाराज़ खुदा है। जी हाँ नाज़रीन, हम बात कर रहे हैं हुकूक़ वालिदैन पर और हमने गुफ्तगू की और हमारी गुफ्तगू से उम्मीद है कि आपने ये जान ही लिया होगा कि माँ बाप की अतात और उनकी फरमाबरदारी की क्या अहमियत है। जी हाँ, कुरान मजीद में परवरदिगार आलम ने बारहा इरशाद फरमाया है कि माँ बाप के साथ नेकी से पेश आओ, उनके साथ उफ्तक ना करो और उनके लिए हमेशा दुआगो रहो। जी हाँ, आए हम अपनी मोहतरम मेहमान से मज़ीद सवालात का सिलसिला शुरू करते हैं। एक बार फिर आपको अपने सेगमेंट में खुशामदीद अर्ज़ करती हूँ। मोहतरमा मरियम साहिबा, अक्सर देखा गया है कि माँ बाप जो हैं वो काफिर होते हैं और औलाद जो है मुसलमान। वो ऐसी सूरत में होती है कि अगर एक काफिर घराना है, औलाद ने अगर हिदायत पा ली और वो मुसलमान हो गए, सूरत में माँ बाप काफिर हैं औलाद मुसलमान है, तो इस सूरत में इस औलाद की क्या जिम्मेदारी है, वो किस हद तक अपने वालिदैन की अताअत कर सकता है।
जैसा कि हम कह रहे थे कि हमें रिवायात में भी मिलता है, जैसे कि आजकल शायद इस चीज़ को कम ही देखा गया हो, लेकिन जब इस्लाम के शुरू के ज़माने में, सदर इस्लाम के ज़माने में बहुत से ऐसे लोग थे कि जिन्होंने इस्लाम की हकीकत को वाकई नहीं समझा, लेकिन उनके बच्चों ने और उनके घर में जो दूसरे लोग थे वो इस हकीकत को समझ पाए। तो इन अशखास ने आकर इमाम अलैहिस्सलाम से पूछा कि हमारा यहाँ पर क्या करना चाहिए, हमारी क्या रिस्पॉन्सिबिलिटी बनती है। तो हमें कहीं भी नज़र नहीं आता कि उन्होंने वालदैन की ना इताअत ना करने का जो है हुक्म दिया हो, इल्ला वही एक मसला जो है जो शिर्क का मसला है। कुरान फरमाता है फ़ला तुतिअहुमा, यानी इस ख़ास मसले में उनकी इताअत नहीं करो, लेकिन फिर भी वो फरमाता है कि दुनियावी उमूर में जो है आपको हक़ नहीं पहुंचता कि आप उनकी इताअत ना करें और उनके साथ बुरा सलूक करें। इमाम सादिक़ अलैहिस्सलाम फरमाते हैं कि हमारे शिया किस तरह से पहचाने जाते हैं, उसमें जो कुछ निशानियां बयान फरमाते हैं उनमें से एक ये है कि वो वालिदैन के साथ नेकी के साथ पेश आते हैं। तो जाहिर है ये भी एक बहुत अहम पॉइंट है। सबसे जो मेरे ख़्याल में इधर एक बात वाज़ह भी नज़र आती है कि जो शख्स अगर वालदैन देखेंगे कि ये बच्चा चाहे हम इसके दीन पर नहीं है, लेकिन इसका दीन इसे क्या सिखाता है,
मोहब्बत सिखा रहा है, अताअत सिखा रहा है।
इसका दीन इसे ये नहीं सिखाता कि ये हमें छोड़ दे और हमारे साथ बुरा अखलाक रखे, बल्कि इसका दीन दीन मोहब्बत है और प्यार मोहब्बत का, एहतराम का, खूबसूरती का दीन है। तो हो सकता है कि यही रवैया जो है उनको इस दीन की तरफ खींच लाए। मैं समझती हूँ कि बहुत सी जो रिवायात हैं वो इस हवाले से भी है। इवन मैं कुछ अर्सा पहले एक रिवायत देख रही थी कि एक जंग में शख्स का नाम मुझे सही तरह से याद नहीं है, बाप जो है वो जिबहे कुफ्र पर था और बेटा जो है वो पैगंबर इस्लाम के साथ था, तो रसूलल्लाह ने उनको कहा कि आप इस जंग में शरीक ना हो, इसलिए कि बहरहाल जो है वो वालिद की जो एहतराम और हुर्मत है, अगर फ़र्ज़ करें कहीं आमना सामना हो गया और फ़र्ज़ करो कत्ल करना पड़ा, एक तरफ से इस्लाम और कुफ्र का सवाल है, एक तरफ से माँ बाप का सवाल है, तो मैं समझती हूँ ये ज़रा थोड़ा सा ज़रीफ़ और नाजुक पॉइंट है।
अच्छा मोहतरमा, दूसरी तरफ ये देखा गया है कि आज कल जैसे कभी ऐसा होता है कि माँ बाप ज़ालिम होते हैं, यानी माँ बाप जो है बच्चों को मारते हैं डांटते हैं, या शायद ये हो भी सकता है कि अच्छे अच्छे कामों के, लेकिन बाज़ वक़्त बेजा, तो यहाँ पे एक औलाद की क्या जिम्मेदारी आयद होती है, क्या उनको उसी तरीके से वो जवाब दे सकते हैं या यहाँ पे अतात का मरहला पेश आता है?
वही जैसे हमने कहा कि हमें दुनियावी उमूर में जो है वो इतात ना करने का हक नहीं पहुँचता। अगर हकीकतन कोई वालदैन जालिम है और उस बच्चे की या बच्चों की ज़रूरियात को पूरा नहीं कर रहे और उन पर वाकई जुल्म कर रहे हैं, जैसा कि ये भी सदर इस्लाम में बहुत ज़्यादा देखा गया है कि जैसे बच्चों को जिंदा लड़कियों को जिंदा बगौर कर देना और बहुत से हकूक़ की अदायगी जो है उसमें कमी रह जाना, तो यहाँ पर भी जैसे कि कुरान ने जब फरमाया कि उफ़ भी ना कहो, तो ये नहीं कहा कि अगर वालिद या वालिदा काफिर हों तो आपको इजाज़त है कि आप उनके साथ बुरा करें, या अगर वो जालिम हैं तो आपको हक़ है कि आप उसके साथ वही रफ्तार करें। जैसे रसालतुल हुकूक की मैं बात कर रही थी, उसमें फरमाते हैं इमाम के तुम्हें जानना चाहिए कि ये माँ वही माँ है जिसने 9 माह तुम्हें 9 महीने तुम्हें मसलन अपने साथ रखा, अपनी ग़िज़ा पर जो है तरजीह दी कि तुम भूखे ना रहो, तुम्हें साए में रखा, खुद धूप में रही, अपनी जगह जो है गर्म बिस्तर तुम्हें दिया और हर सहूलत तुम्हें फराहम की। इसी तरह बाप के हुकूक में है कि बाप बहरहाल इंसान का वसीला शनासाई है और जो है इस तरह से हम देखते हैं
को पूरी करना,
बिल्कुल तमाम जरूरियात को पूरा करना, चाहे अगर हमें जाहिर में बहुत सी चीज़ें जुल्म नज़र आती हैं। कई जगह पर तो ऐसा होता है कि बच्चे जो छोटी एज के होते हैं जिनको वाकई समझ नहीं होती, वो समझते हैं कि माँ बाप बुरा कर रहे हैं, लेकिन हकीकतन ऐसा नहीं होता। लेकिन अगर फ़र्ज़ करें ऐसा कुछ हो भी, तो कहीं ना कहीं ऐसा है कि वालदैन की जो है ना बहुत सी फदाकारियों का नतीजा है जो हम बहुत सी जगहों पे पहुँचते हैं। और इवन मैं ये कहना चाहूँगा कि सिर्फ वालदैन आप माँ बाप को नहीं देखें। समटाइम्स देखा जाता है कि एक शख्स किसी मकाम तक पहुंचता है लेकिन शायद ये उसकी अपनी एफर्ट्स नहीं है, उसके माँ बाप की नहीं है, वो शायद किसी ऐसी नस्ल से है कि उसके बाप दादा जो हैं उनमें से किसी ने कुछ ऐसा अमल किया था जो खुदा को पसंद आया और वो नस्लों में मुंतकिल होता आया है। तो लिहाजा जो है ना माँ बाप के हुकूक जो हैं वो इस मतलब इतने वसी हैं कि मैं समझती हूँ कि सिर्फ जाहिर को हमें मद्देनजर नहीं रखना चाहिए।
सही, लेकिन जहाँ आपने इतनी अच्छी गुफ्तगू की, वालदैन के हुकूक से हमें आशना करवाया, यहीं ये ऐसा होता है कि क्या ये जो हुकूक हैं ये सिर्फ माँ बाप जब तक जिंदा हैं उस हद तक महदूद है, या कभी ऐसा होता है कि माँ बाप के मर जाने के बाद उनकी वफ़ात के बाद भी ये हुकूक आयद होते हैं बच्चों पर या नहीं?
देखें, एक तो मैं ज़मानो मकान के हवाले से देखना चाहूँगी, क्या अगर आपकी ज़ाहरी सिचुएशन चेंज हो गई है, आप मसलन स्कूल से यूनिवर्सिटी में चले गए हैं, उसके बाद शादी हो गई है, घर अलग हो गया है, तो क्या हुकूक़ बदल जाते हैं, या फिर इंसान समझे कि अब हमारी ये रिस्पॉन्सिबिलिटी नहीं है, ज़िम्मेदारी हमारी एक हद तक है कि हम उनकी ज़रूरियात का ख्याल रखें? तो मैं समझती हूँ ऐसा नहीं है। और जैसा कि आपने इशारा किया, सिर्फ ऐसा नहीं है कि दुनिया में उनको इन हकूक़ की ज़रूरत है। ज़ाहिर है हम देखते हैं दीन इस्लाम हमें ये बताता है कि कोई क़यामत है और इस दुनिया से जाने के बाद हम एक नई दुनिया में मुंतकिल होते हैं, यानी ये मौत फना नहीं है। तो लिहाजा यकीनन जो खास इस दुनिया से दूसरी दुनिया में जाते हैं तो उन्हें किसी चीज़ की ज़रूरत होती है।
तो मुझे लगता है उस वक्त जो दूसरी दुनिया में चले जाते हैं उन लोगों को जो इस दुनिया में उनकी ज़्यादा ज़रूरत पेश
बिल्कुल,
आती
बिल्कुल,
है।
बिल्कुल बिल्कुल ऐसा है। इमाम बाकर अलैहिस्सलाम से रिवायत है कि बयान फरमाते हैं और इस शख्स के बारे में बात कर रहे हैं कि जो हुकूक वालदैन का ख्याल रखता है उनकी मौत के बाद, तो इस शख्स को सैयदुल अबरार का लक़ब दिया गया है कि क़यामत के दिन इस शख्स को सैयदुल अबरार, यानी ऐसा शख्स जो कि उसने बहुत बड़ी नेकी अंजाम दी है। और इसी तरह से इसको भी हम महदूद नहीं कर सकते कि आप किस हद तक कब जाएं, क्या करें, ये करें वो करें, लेकिन मैं रिवायत पढ़ रही थी कि फरमाते हैं कि जो रोज़ जुमा हर जुमे को अपने वालदैन की कब्र की ज़्यारत करता है उसके गुनाह माफ़ हो जाते हैं। तो जाहिर है वालदैन के इतने हुकूक ज़्यादा हैं कि अगर अगर तो उनका कोई मकाम है खुदा के पास तो जाहिर है वो बायस शफाअत हैं हमारे। और अगर फ़र्ज़ करें कि शायद वो उस हद तक नहीं थे या मसलन उनके इल्म में कमी थी, उनके आमाल में कमी थी, तो ये बच्चों का फ़र्ज़ बनता है कि उनके बाद अगर उनके कोई नमाज़ रोज़े रह गए हैं, उनके कुछ हुकूक रह गए हैं,
बहरहाल अगर उनके कर्ज रह गए तो उनके कर्ज को
उनके
अदा
कर्ज
करें,
रह गए हैं, कहीं कोई
खजानामाज रह
नाराजगी
गए
रह
हैं,
गई है, कुछ हो गया है, तो जाहिर है उन बच्चों के अलावा तो उनका
उनका
कोई
कोई
नहीं है
नहीं है।
दुनिया में। लिहाजा उनको चाहिए कि वो ज़्यादा से ज़्यादा इस मसले की तरफ तवज्जो करें। मैं कहीं पढ़ रही थी रिवायात में कि मसलन जैसे आपकी माँ बाप के जो दोस्त हैं
सही
वो भी उनका रुतबा इतना ज़्यादा है कि कहते हैं कि अगर आपके वालदैन दुनिया से चले गए हैं तो आप उनकी जगह जाएँ,
उनके
उनकी
अहवाल
सरकशी
पुरसी
करें, उनके
करें।
अहवाल पुरसी करें, उनको तन्हाई का एहसास ना हो। और फिर ये कि जाहिर है जैसे देखते हैं हम कई जगह पे ख्वाब को कहते हैं कि शायद इसकी इल्मी कोई इतनी वक़्त
अहमियत
ना
ना
हो,
हो
अहमियत ना हो, लेकिन आप देखते हैं कई जगहों पे इंसान जो है इस तरह के मैसेजेस के भाई हमें फलां जो हुआ था वो हमें मिल गया है,
सही
एक गजा की सूरत में, एक
सही
मानवी फल की सूरत में, जो हम मजलिसें करवाते हैं
सही
उनके लिए, उनके ईसाले
इसाले
सवाब
सवाब
के
की
लिए, कुरान खानी होती है, दूसरे काम होते हैं। तो यकीनन ये एक सिलसिला है जो कि बरकरार है, ऐसा नहीं है कि जब वो दुनिया से चले जाते हैं तो टूट जाता है ये
सही।
सिलसिला।
मोहतरमा, आपसे गुफ्तगू का सिलसिला इंशाल्लाह जारी रहेगा, लेकिन चलते हैं आमना के सेगमेंट की तरफ। जी नाज़रीन, चलते हैं आमना के सेगमेंट की तरफ और देखते हैं वो हमारे लिए और क्या मालूमाती और मुफीद न्यूज़ लेकर आई हैं। जी आमना।
तो नाज़रीन, जो लोग चाहते हैं कि उनका दिमाग तेज़ हो तो वो इस ख़बर को या इस बात को गौर से सुने। वैसे तो हमारे बुज़ुर्ग ये कहते नज़र आते थे कि अगर बच्चे का जहन तेज़ करना चाहते हो तो उसको दिमाग वो उसको बादाम खिलाओ। बादाम खाना बेशक सेहत के लिए बहुत मुफीद करार दिया जाता है, लेकिन माहिरीन ने एक बात को इंकशाफ किया है कि मछली खाना भी याददाश्त बढ़ाने का सबब बन सकता है। जी हाँ, अमेरिका में होने वाली एक तहकीक में ये बात भी सामने आई है कि हफ्ते में एक भी मछली खाना याददाश्त के लिए मुफीद साबित हो सकता है। तहकीक में कहा गया है कि जो लोग भुनी हुई या बेक्ड मछली को अपनी खुराक का हिस्सा बनाते हैं उनकी याददाश्त में इजाफा होने के इम्कान बढ़ जाते हैं और उससे दिमाग को तवानाई मिलती है। तो आज से ही अपने बच्चों को और खुद भी मछली जरूर खिलाएं, क्योंकि इसमें बहुत ज्यादा ऐसे ताकत के ज़खायर खुदावंदे आलम ने शामिल किए हैं कि जिससे इंसान का दिमाग भी तेज होता है, आंखें भी तेज होती हैं और बहुत सारे जिस्मानी फवायद भी हमें मिलते हैं। तो नाज़रीन, हमारे साथ रहिएगा, लेते हैं एक छोटा सा ब्रेक।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन सलामुन अलैकुम। आजकल बच्चे अपने बूढ़े वालदैन को ओल्ड होम में भेज देते हैं। इस सिलसिले में आज का हमारा सवाल खार मरियम से है कि बच्चों पर वालदैन का एक अहम फ़र्ज़ ये है कि बुढ़ापे में उनकी खिदमत करें, लेकिन मगरबी कल्चर की देखा देखी बच्चे उन आज मुसलमान भी उन्हें ओल्ड होम भेज देते हैं। इस सिलसिले में आप क्या कहना चाहेंगे?
कुरान करीम में खुदावन फरमाता है अपने वालिदैन के साथ नेकी करें, अगर इन दोनों में से कोई बुढ़ापे की उम्र में पहुंच जाए तो इनके साथ अदब व एहतराम से पेश आ जाए। खुदावन ने अपनी इताअत के बाद वालिदैन का एहतराम का हुक्म दिया है। बस वालिदैन का एहतराम का मतलब ये है कि अगर वो इस आय में बिलखसूस बुढ़ापे का जिक्र किया है तो बुढ़ापे एक ऐसी चीज़ होती है जिनमें हमारे वालिदैन को हमारी ज़रूरत होती है। ये नहीं है कि हम अपने वालिदैन को ओल्ड हाउस में छोड़ आए। चुन इस्लामी कल्चर या इस्लाम हमें ये नहीं कहता है कि अपने वालिदैन को अपने घर से बाहर करें, बल्कि इस वक्त हमारे वालिदैन को सबसे ज़्यादा हमारी ज़रूरत होती है कि इनका ख्याल रखें। अब हमें देखना ये है कि ये चीज़ें कि माँ बाप को ओल्ड हाउस में छोड़ते हैं, ये चीज़ें कहाँ से आई है। चुन मुसलमानों में ये नहीं है कि हम अपने वालिदैन को ओल्ड हाउस में छोड़ें, मुसलमानों में ये है कि हम अपने वालिदैन का एहतराम करते हैं, इनका खिदमत करते हैं। और ये एक ऐसी सआदत है कि हर इंसान को नहीं मिलती है। कोई इंसान अपने वालिदैन को खिदमत करता है तो इसकी ज़िंदगी में बहुत सारी बरकतें नाजिल होती हैं, रहमतें नाजिल होती है खुदा की। अगर कोई इंसान अपने वालिदैन का एहतराम नहीं करता तो इस सआदत से इंसान महरूम रहता है, इसकी ज़िंदगी से बरकतें और नियामतें उठ जाती है।
नाजरीन, آج کل بچے اپنے والدین کو اولڈ ہوم بھیج دیتے ہیں، ہماری گفتگو اسی سلسلے میں چل رہی ہے، جبکہ یہ دیکھا جاتا ہے کہ والدین کی خدمت ہمارے لیے باعث سے برکت ہے، لیکن بچے اپنے والدین کو اولڈ ہوم کیوں بھیج دیتے ہیں، اسی سلسلے میں آگے دیکھتے ہیں۔
جو شخص اپنے والدین کا احترام نہیں کرتا ہے اس کو مخافات عمل کا سامنا کرنا ہوگا۔ آج اگر یہ اپنے والدین کا احترام نہیں کریں گے، کل کو ان کے بچے بھی ان کے ساتھ یہی رویہ کریں گے۔ آج یہ اپنے والدین کو اولڈ ہاؤس میں چھوڑ دیں گے تو کل کے ان کے بچے بھی ان کے ساتھ یہی رویہ کریں گے۔ اور قرآن کریم میں ایک چھوٹا سا لفظ ہے کہ کہتے ہیں اپنے والدین کو اف تک نہ کہیں، یہ بہت بڑا چھوٹا لفظ ہے، گاہی اوقات انسان کے منہ سے یہ لفظ نکل آتا ہے۔ خداوند نہیں چاہتا ہے کہ اس چھوٹے سے لفظ سے بھی اپنے والدین کو ہم تکلیف دے دیں، تو ہم اگر اپنے والدین کو اولڈ ہاؤس میں چھوڑ دے تو اس سے بڑھ کر کوئی تکلیف کی بات ہو سکتی ہے؟ یا طب کے آئے قرآن آیا، ہم نے اپنے والدین کا احترام کر لیا، اس سے بڑھ کر کوئی بے احترامی ہو سکتی ہے کہ اپنے والدین کو جس وقت ان کو سب سے زیادہ ہماری ضرورت ہوتی ہے ان کو ہم نکال کے اپنے گھر سے نکال دیں اور ان کو اولڈ ہاؤس میں بھیجیں؟ اب میں خداون سے دعا کرتی ہوں کہ خداون یہ سعادت و یہ توفیق ہمارے تمام نوجوانوں کو توفیق دے دے کہ ہم اپنے والدین کی خدمت کر سکے، ان کا احترام کر سکے، اور بڑھاپے میں جب ان کو ہماری ضرورت ہوتی ہے ہم ان کو اکیلا نہیں چھوڑ دیں، ہمیشہ ان کے ساتھ رہے اور ان کا احترام کرے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
ناظرین، آپ نے والدین کو اولڈ ہوم بھیجنے کے سلسلے میں ہماری رپورٹ دیکھی، امید ہے آپ کو پسند آئی ہوگی۔ التماس دعا، خدا حافظ۔
جی ناظرین، اب دیکھتے ہیں ایک بہت ہی مفید ٹوٹکا جو گھریلو خواتین کے لیے بہت ہی مفید ثابت ہوگا۔ پیاز چھیلتے اور کاٹتے ہوئے آنکھوں سے جو پانی بہتا ہے اس کی وجہ سے کھانا پکانے کے لیے بہت ساری خواتین کو پیاز کاٹنا بہت ناگوار گزرتا ہے۔ تو پیاز کا یہ ٹوٹکا بہت پرانا اور آزمودہ بھی ہے کہ آپ نے جتنے پیاز روز استعمال کرنے ہوں ان کو رات کو کسی پلاسٹک کے لفافے میں ڈال کر اچھی طرح سے اس لفافے کو بند کر کے فریج میں رکھ دیں۔ صبح جب آپ کھانا پکانے کے لیے پیاز کاٹیں گے تو نہ ہی آنکھوں سے پانی آئے گا اور نہ ہی آپ کی آنکھوں میں چبھے گی یہ پیاز۔ اگر رات کو بھول بھی جائیں تو کھانا پکانے سے آدھا گھنٹہ پہلے اس کو فریزر میں رکھ سکتی ہیں، اس کی وجہ سے آپ کی آنکھوں میں چبھن بھی نہیں ہوگی اور نہ ہی آنکھوں سے آنسو نکلیں گے۔ امید ہے کہ خواتین کو یہ بات بہت پسند آئے گی، اور ہمارے ساتھ اسی طریقے سے رہیے گا۔ چلتے ہیں مسرت کے خوبصورت سیگمنٹ کی طرف۔
بہت بہت شکریہ آمنہ، بہت ہی دلچسپ اور معلوماتی نیوز تھی، خاص طور پر پیاس کے بارے میں۔ جی ہاں ناظرین، ہم بات کر رہے تھے حقوق والدین سے اور ہماری گفتگو بھی اسی موضوع پر ہو رہی تھی، اور امید ہے کہ آپ ہماری اس گفتگو سے بہت زیادہ مستفید ہو رہے ہوں گے۔ قرآن مجید میں ارشاد ہے کہ پروردگار عالم نے حکم دیا ہے کہ ماں باپ کے ساتھ نیک عمل کرو، اور ساتھ ہی رسول اکرم صلی اللہ علیہ وسلم سے ایک روایت بھی ہے کہ اگر انسان اپنی رات کو اس حال میں صبح تک لے کر آئے کہ اس کے والدین راضی ہوں تو پروردگار عالم اسی صبح اس اولاد کے لیے جنت کے دو دروازے کھول دیتا ہے۔ جی ہاں، آئیں چلتے ہیں اپنی محترمہ مہمان کی طرف اور دوبارہ سوالات کا سلسلہ شروع کرتے ہیں۔ جی محترمہ، جس طرح سے آپ نے ہماری یہ رپورٹ دیکھی، اس میں ہماری دوست نے اشارہ کیا اولڈ ایج کا، کہ آج کل ایسا ہوتا ہے کہ ہمارے جو نوجوان ہیں جب وہ بڑے ہو جاتے ہیں، جب شادی ہو جاتی ہے، اسپیشل جب ان کے والدین جب بوڑھے ہو جاتے ہیں تو وہ اپنے ماں باپ کو ساتھ رکھنے کے بجائے اولڈ ایج بھیج دیتے ہیں، جو اولڈ ہاؤس بھیج دیتے ہیں۔ تو آپ یہ بتائیں کہ آپ کی رائے اس بارے میں کیا ہے، کیا ان کو بھیجنا صحیح ہے؟
میں سمجھتی ہوں ہر شخص پر یہ تقریباً ایک واضح سی بات ہے، کچھ اس کے ہمیں ظاہری شاید اثرات نظر آتے ہوں گے اور کچھ باطنی اثرات بھی ہیں۔ ظاہر ہے جیسا کہ ہماری دوست بتا رہی تھیں کہ رحمت اور برکت جو ہے وہ انسان کی زندگی سے اٹھ جاتی ہے، اور ظاہراً بھی یہ دیکھا جاتا ہے، ظاہر ہے جو شخص آپ جس کے ساتھ آپ جب ماں باپ کے ساتھ آپ ایسا کریں گے تو یقیناً آپ کے بچے بھی کل کو آپ کے ساتھ اس طرح کریں گے۔ بالکل، آپ اگر آیات میں بھی دیکھیں، ایون روایات بھی اور آیات بھی، سورہ اسرا کی میں آیت پڑھ رہی تھی، اس میں ایک عبارت بہت خوبصورت بیان کی گئی ہے، فرماتے ہیں کہ وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ، یعنی ایک ایسا پرندہ جو کہ اپنے دونوں پروں کو کھول کر کس طرح سے جیسے سجدہ آپ کرتے ہیں, اور ذل کا لفظ یعنی ذلت کے ساتھ, یعنی آپ کی انسان اس طرح سے والدین کے سامنے پیش آئے کہ جیسے میں کچھ بھی نہیں ہوں والدین کے سامنے, بالکل انکساری کے ساتھ. اور پھر اگر ہم اس طرح کے رویے والدین کے ساتھ رکھیں گے تو یقیناً نہ خدا کے ہاں یہ اچھا سلوک ہے, اور نہ ہی میں سمجھتی ہوں کہ اسلامی کلچر اور معاشرہ اس چیز کو اچھا سمجھتا ہے. یہ ویسٹرن کلچر کی سوغات ہے ہمارے کلچر میں, اور شاید ہمیں ظاہراً یہ نظر آتا ہو کہ والدین کی نگہداشت نہیں کر پاتے ہم, ان کی ضروریات کا خیال نہیں رکھ سکتے, اور اولڈ ہاؤس میں جب ہم ان کو بھیج دیتے ہیں تو ان کی اچھی طرح سے کیئر ہوتی ہے. میں خود کچھ عرصہ پہلے ایک اولڈ ہاؤس میں گئی تھی, تو شاید ڈفرینٹ ہو, کچھ اس میں لوگ ایسے تھے کہ واقعاً حقیقتاً ان کے لیے ہلنا جلنا بھی مشکل تھا, تو لیکن جو وہاں کی سچویشن تھی وہ اتنی عجیب تھی, اتنی عجیب کیفیت تھی کہ میں آپ کو بتا نہیں سکتی.
مجھے لگتا ہے محترمہ کہ آج کل جو ہم لوگ یہ رونا روتے ہیں کہ ہمارے گھر میں برکت نہیں ہے, ہمارے گھر سے رحمتیں نہیں آتی, مجھے لگتا ہے یہ اسی کا ہے کہ یا تو ہم اپنے ماں باپ کے ساتھ اچھے طریقے سے پیش نہیں آتے, یا پھر جب انہیں ہماری ضرورت ہوتی ہے ہم انہیں جو ہے وہ اولڈ ہاؤس چھوڑاتے ہیں.
اور یقیناً آپ یہ دیکھیں اس کا بچوں پر کتنا برا اثر ہوتا ہے. ایک تو پرانے زمانے میں آپ دیکھتے ہیں سارے جو ہے اکٹھے ہوتے تھے, جوائنٹ فیملی ایک سسٹم ہے, لیکن آنا جانا اتنا زیادہ ہوتا تھا کہ بچے اپنے بڑوں کے پاس بیٹھتے تھے, نانا نانی دادا دادی ان کو نزدیک سے دیکھتے تھے, ان کے تجربات سے کہانیوں کی صورت میں استفادہ کرتے تھے. اور اس کا کتنا اگلی نسلوں کو فائدہ ہوتا ہے, سینہ بسینہ بہت سے معارف, بہت سی باتیں جو ہیں وہ منتقل ہوتی ہیں. لیکن جب ہم والدین کو دور کر دیتے ہیں, اور ادھر سے ہم یہ سمجھتے ہیں کہ بچوں کے مقابلے میں ہماری صرف یہ رسپانسبلٹی ہے کہ ہم جاب پہ جاتے ہیں اور کمائی کر کے لا کے دیتے ہیں, اور ہم بچوں سے بہت محبت کرتے ہیں, نہ ہم بچوں کو ٹائم دیتے ہیں, نہ بچے اپنے ان بڑوں کو دیکھتے ہیں اور ان سے کچھ سیکھ پاتے ہیں, تو اسی لیے پھر ہم رونا روتے ہیں کہ جو نئی نسل ہے وہ خراب کیوں ہو رہی ہے, ایسے کیوں ہو رہی ہے, ان کو یہ نہیں پتا ہے, ان کو یوں نہیں آتا ہے, ہم تو یوں تھے, ہمارے زمانے میں یہ ہوتا تھا وہ ہوتا تھا. تو جہاں اس کے جو ہے باطنی اثرات یقیناً ہیں اور روایات میں اشارہ ہوا ہے, ہماری ظاہری زندگیوں میں بھی وہی جیسے آپ نے اشارہ فرمایا کہ بے برکتی ہو گئی ہے زندگی میں, اور ہم سمجھتے ہیں کہ وہ پیار محبت وہ کھو گیا ہے. حقیقتاً لوگ اتنے بزی ہو گئے اپنی زندگیوں میں, کمپیوٹر لائف ہے اور انٹرنیٹ ہے اور ہر کوئی
ٹیکنالوجی کے دور سے ٹیکنالوجی آگے ہو گئے, لیکن
آپ نے دیکھا ہوگا کئی جگہ بڑی بڑی محفلیں ہیں, 20-30 لوگ بیٹھے ہوئے ہیں, اور ان میں اکثر نوجوان طبقہ اکثر جو ہے وہ موبائلز میں, ایم پی تھریز میں, اور
اسپیشل جب والدین بھی ان سے گفتگو کر رہے ہوتے ہیں تو ان کا ذہن والدین کی گفتگو پہ نہیں ہوتا, وہ بس کمپیوٹر میں, اور اسپیشل جو آج کل اسمارٹ فونز آ گئے ان میں بزی ہوتے ہیں.
لیکن حقیقتاً اگر دیکھا جائے تو وہ جو خوشی اور تراوت ان محفلوں میں تھی آج کل نظر نہیں آتی, اور اس کی میں سمجھتی ہوں سب سے بڑی وجہ یہ ہے کہ بزرگوں کی کمی اس میں بہت زیادہ محسوس ہوتی ہے.
کیونکہ دیکھیں جب ہم اپنے اور جب ہم چھوٹے ہوا کرتے تھے تو نانا نانی دادا دادی سنی ہوئی کہانیوں سے جو ہمیں سبق ملتا تھا وہ ہمیں جو ہے آج تک یاد ہے. لیکن اگر ہم بچوں کو اگر ان کے بڑوں سے دور کر دیں, سمجھ لیں وہ ایک حد سے محروم ہو جاتے ہیں.
بالکل ایسا ہی ہے.
محترمہ میں یہاں یہ سوال پوچھنا چاہوں گی کہ قرآن میں جس طرح سے آپ نے اشارہ فرمایا والد اور والدہ والدین میں شمار ہوتے ہیں, اور ان دونوں کی جو ہے وہ بڑی اہمیت ہے ان کے حق کو ادا کرنے کی, لیکن اگر میں آپ سے یہ پوچھوں گی ان دونوں کے حقوق میں فرق کیا ہے, ان دونوں میں سے سب سے اہم رتبہ اور منزلت کس کی, تو آپ اس بات کی نظر روشن.
ظاہر ہے والد اور والدہ دونوں کا بہت زیادہ حق ہے بچوں پر. میں روایت پڑھ رہی تھی کہ تین اشخاص جو ہیں ان کی دعا ہر صورت میں جو ہے, ہر صورت میں نہیں مثلا لکھا تھا کہ ان کی دعا مستجاب ہے. ایک مسافر کی دعا, ایک مظلوم کی دعا, اور ایک باپ کی دعا اپنے بچے کے حق میں. تو یقیناً شاید کئی جگہ پر اجحاف ہوتا ہے والد کے حقوق کے بارے میں. ٹھیک ہے والدہ کے حقوق بہت زیادہ ہیں. حضرت موسیٰ علیہ السلام نے خطاب فرمایا خدا کو کہ یا رب اوصنی, مجھے کوئی وصیت کرے, مجھے کوئی توصیہ کرے, مطلب کوئی تو خداوند عالم کی طرف سے خطاب ہوا کہ اوصی کے بے امک, تمہیں تمہاری ماں کے بارے میں جو ہے میں توصیہ کرتا ہوں, اور تم اپنے ماں کے حقوق کا خیال رکھو. حضرت موسیٰ نے دوبارہ یہی سوال تکرار کیا اور دوبارہ یہی جواب ملا. جب تیسری دفعہ سوال کیا تو جواب ملا کہ اوصی کا بے ابیک، یعنی دیکھتے ہیں کہ والدہ کا حق اول تو تقدم ہے اس میں، اور واقعی کئی جگہوں پہ کہتے ہیں کہ کم از کم ڈبل حق جو ہے وہ ماں رکھتی ہے. اس کی ایک ظاہری وجہ دیکھ سکتے ہیں ہم، ظاہر ہے نو ماں جو ماں اذیت برداشت کرتی ہے اور بچے کو اپنے ساتھ رکھتی ہے اور اس کے وجود سے وہ بچہ جو ہے وہ نشو نما ہوتا ہے، تو یقیناً اس کا حق کسی صورت بھی ادا نہیں ہو سکتا. کسی استاد کے ساتھ ہم بات کر رہے تھے تو فرماتے ہیں کہ آپ جتنا بھی اچھا سلوک کر لیں ماں باپ کے ساتھ، تو دو چیزوں کا ادھر آپ کو خیال رکھنا پڑے گا. سب سے پہلے ایک تو یہ کہ ماں نے جب آپ کا خیال رکھا ہے اور آپ کے حقوق کو ادا کیا ہے، آپ کی بھوک کا خیال رکھا ہے، آپ کے سونے کا خیال رکھا ہے، تو اس نے کسی توقع کے ساتھ یہ کام نہیں کیا ہے، ایک بات. اور دوسری بات یہ کہ اس نے کسی چیز کے مقابلے میں یہ کام آپ کے لیے نہیں کیا، بے لوس محبت کی ہے. ہم کیوں محبت کرتے ہیں؟ کیونکہ ماں کا حق بہت زیادہ ہے، ماں نے ایسا کیا تو اب ہمیں بھی کرنا چاہیے. لیکن اگر آپ ایسا نہیں کریں گے نا، ماں پھر بھی محبت سے ہی جو ہے بچے کے ساتھ پیش آئے گی اور اس کو یقیناً اس کی ضروریات کا پھر بھی اتنا ہی احساس ہوگا کہ جتنا ہو سکتا ہے. میں رسول خدا صلی اللہ علیہ وسلم کی بھی ایک روایت کی طرف اشارہ کرنا چاہوں گی کہ فرماتے ہیں کہ اگر آپ کوئی مستحب نماز پڑھ رہے ہیں، کیونکہ آپ کو پتہ ہے مستحب نماز کسی بھی جگہ پر کسی بھی سچویشن میں پڑھی جا سکتی ہے، اور اگر کوئی بہت ضروری کام ہو تو بیچ میں اس کو توڑا بھی جا سکتا ہے. لیکن رسول اللہ فرماتے ہیں کہ اگر آپ نماز پڑھ رہے ہیں اور آپ کے والد نے آپ کو آواز دی ہے تو ضروری نہیں ہے کہ آپ نماز کو توڑیں، لیکن اگر آپ کی والدہ آپ کو آواز دیتی ہیں، ماں آواز دیتی ہیں، تو نماز کو توڑ کر پہلے اس کی بات سنو، پھر آ کے نماز پڑھو.
یہ آپ کی اس روایت سے جو آپ نے بیان کی، اس سے ماں کی اہمیت، ان کی قدر قدر و منزلت مزید اجاگر ہو جاتی ہے. محترمہ، دیکھیں ہر انسان کی کچھ نہ کچھ خواہشات ہوتی ہیں اور جو ہے ضروریات ہوتی ہیں، یعنی مادی اور مانوی. اسی طرح والدین کی بھی ضروریات دو طرح کی ہم کہہ سکتے ہوتی ہیں، مادی اور مانوی. تو کس ضروریات کو پورا کرنا اولاد پر فرض ہوتا ہے اور کس حد تک؟
ظاہر سی بات ہے کبھی کبھار دیکھا جاتا ہے کہ کچھ لوگ شاید ظاہری طور پر وقت دیتے ہیں والدین کو، لیکن اس بات کا خیال نہیں رکھتے کہ شاید مادی حوالے سے بھی ان کو اس چیز کی ضرورت ہو، اور شاید فائنینشلی ہمیں ضرورت ہے کہ ان کی ہم خدمت کریں. اور اسی طرح اپوزٹ بھی ہے، کبھی کبھی ہم فائنینشلی ان کو سپورٹ کرتے ہیں لیکن ہمارے ذہن میں یہ بات نہیں ہوتی کہ ہمیں ان کو ٹائم بھی دینا چاہیے اور ان کے جیسے بڑھاپے کا خیال رکھنا چاہیے، ان کی دوسری ضروریات کا ہمیں خیال رکھنا چاہیے، ان کے ساتھ بیٹھنا چاہیے. اور جیسے وہی اولڈ ہاؤس والی بات میں کر رہی تھی، ہم جب وہاں گئے تو اکثر میں نے دیکھا کہ یاد کر رہی تھی کہ ہمارے بچے ہمیں ملنے نہیں آتے،
صحیح،
ہمیں یہاں پہ چھوڑ دیا ہے، ہمارا کوئی بھی نہیں ہے، ہماری بات سے بات ہے.
وہ وقت جنہوں نے اتنا وقت اپنے بچوں کے ساتھ گزارا ہے، تو کہتے ہیں نا کہ بچپنا اور بڑھاپا جو ہے وہ ایک ہوتا ہے. بچے بچپن میں جو ہے وہ اولاد کو کی زیادہ ضرورت ہوتی ہے. اس سلسلے میں آپ کیا کہیں گی؟
جو لوگ میں وہاں پہ ان کو دیکھ رہی تھی، ایون میں یہ دیکھ رہی تھی کہ وہ بار بار کہہ رہی تھی کہ یہ بہت بولتی ہیں، یہ بوڑھی خواتین، یہ جو بوڑھے مرد ہیں یہاں پہ، یہ بہت بولتے ہیں. ظاہر ہے ایک ماں باپ کا جو رشتہ ہوتا ہے بچوں کے ساتھ وہ ایک مختلف سی بات ہے، لیکن اگر آپ یہ ہے کہ کوئی آپ کے سامنے بیٹھا ہے اسی بات کو بار بار دہرا رہا ہے دہرا رہا ہے دہرا رہا ہے، انسان تھک جاتا ہے. جب آپ کے ساتھ ان کا کوئی رشتہ نہیں ہے، ٹھیک ہے وہ وہاں پہ ٹھیک ہے، خدمت کر رہے ہیں، سب کر رہے ہیں، لیکن ایک تو والدین کو بھی یہ توقع ہے کہ بچے آئیں ہمارے ساتھ بیٹھیں، ہمارے ساتھ ٹائم اسپینڈ کریں، اور اسی طرح سائڈ پہ آپ دیکھتے ہیں کہ دوسرے لوگوں سے اس طرح کی توقع رکھنا تھوڑا سا ڈفرینٹ ہے.
محترمہ، یہیں پہ بس میں چاہوں گی کہ ہمارے پاس وقت نہیں ہے، بس میں یہ چاہوں گی کہ آپ اس اطاعت اور اس حقوق کے دینی اور دنیاوی فوائد کیا ہیں؟
صحیح، میں ابھی اس بات کو بھی اشارہ کرنے لگی تھی،
بہت ہی شارٹ کے بس،
کیونکہ روایات تو بہت زیادہ ہیں جیسے آپ جانتی ہیں، موضوع ہی اس طرح کا ہے اور اس کی اہمیت اتنی زیادہ ہے.
چلیں ٹھیک ہے، انشاءاللہ کہ ہم کسی اور پروگرام میں اپنے سوال کو کنٹینیو کریں گے. بہت بہت شکریہ کہ آپ کی جو گفتگو تھی بہت مفید تھی، اور آمنہ آپ کا بھی بہت بہت شکریہ کہ بہت ہی معلوماتی نیوز آپ نے ہمیں مہیا فرمائی. جی ہاں ناظرین، ہمارے پروگرام کا وقت اپنے اختتام تک پہنچتا ہے، اس دعا کے ساتھ کہ پروردگار عالم ہم سب کو اپنے والدین کی اطاعت کرنے کی توفیق عطا فرمائے. الہی آمین. اگلے پروگرام تک کے لیے اپنی ہوسٹ مسرت مہدی کو دیجیے اجازت. اللہ حافظ. التماس سے دعا.